यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आफूलाई विश्वासको मत दिने सांसदहरूलाई धन्यवाद ज्ञापन। सरकार गठनका बेला गरेको वाचा पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाली कंग्रेसको 14 महाधिवेशनको मिति फरक नपर्ने गरी कार्यतालिका हेरफेर गर्ने बारे पदाधिकारी बैठकमा छलफल। मुलुकमा छरिएर रहेका कम्युनिष्ट पार्टी बीच एकता हुनुपर्नेमा कम्युनिष्ट नेताहरूको जोड़। नेपालमा आज थप 2,977 जनामा कोरोना भाइरस संक्रमणबाट थप 18 जनाको मृत्यु, 1,678 जना संक्रमण मुक्त। चीनिया राष्ट्रपति सी चिनफिङद्वारा स्वशासित क्षेत्र तिब्बतको भ्रमण र 32 ग्रीष्मकालीन ओलम्पिक खेल जापानमा शुरू। समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका बेला आफूले गरेको वाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आफूलाई विश्वासको मत दिने सांसदहरूलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले कोरोना भाइरस विरूद्धको खोप सरकारको प्राथमिकता भएको प्रश्न पार्नुभयो। प्रधानमन्त्री देउवाले सबै नेपाली जनतालाई जसरी पनि खोप लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गरेका छौँ, त्यो हामी पूरा गर्ने सोच्छौँ। हामी चाहिँ ऋण लगाएर सापटले लिएर भए पनि जहाँ जहाँबाट पाइन्छ जति महँगो भए पनि हामी किनेर पनि नेपाल जनतालाई खोप पुर्याउने हामी प्रतिबद्ध गरेका छौँ। हामीले अवश्य नै हामी पुर्याउने विश्वास दिलाउन चाहन्छु। धेरै कुराहरू छन्, मलाई विश्वास छ हामी यो पुरा केही कार्यकाल चला भए यो वर्षमा हामी सबै मिलेर चाहिँ एउटा केही न केही भिजिबली देखिने किसिमका केही कामहरू हामी गर्न चाहन्छौँ, गर्नेछौँ।
प्रधानमन्त्री देउवाले संविधानको धारा 76 को उपधारा 5 किन लेख्नुभयो भनेर संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङलाई सोध्न मन लागेको बैठकमा बताउनुभयो। उहाँले संविधान सभाका अध्यक्ष नेम्बाङले यो संविधान निर्माणका क्रममा नै अबदेखि संसद भंग हुँदैन भनेको कुरा झल्झली सम्झिरहेको समेत बताउनुभयो। बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरूले बधाई एवं शुभकामना दिनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सुभाष चन्द्र नेम्बाङले नेताहरूले जनतालाई गलत सन्देश दिनु नहुने उल्लेख गर्नुहुँदै आफ्नो दलले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो। अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन पनि नेता नेम्बाङले आग्रह गर्नुभयो। बैठकमा सत्तारूढ़ पार्टी नेपाली कंग्रेसका सांसद प्रकाश मान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुहुने सम्पूर्ण सांसदलाई धन्यवाद दिनुभयो। नेता सिंहले आफू सत्तामा हुँदा संस्कारको ख्याल नगर्ने तर अहिले संस्कार खोज्ने भन्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई प्रश्न गर्नुभयो। उहाँले सरकारले संविधानको मर्म र विधिको शासनलाई मनन गरेर अगाडि बढ़ने उल्लेख गर्नुहुँदै छिमेकी देशहरूसँगको सम्बन्धलाई प्रधानमन्त्रीले सन्तुलित राख्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले अहिलेको जीत जनताको जीत भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवा संसदले चुनेको प्रधानमन्त्री भएको बताउनुभयो। जनता समाजवादी पार्टी जसपाका सांसद अनिल कुमार झाले कोरोना महामारीबाट जनतालाई बचाउन यथाशीघ्र खोपको व्यवस्था गरी सबैलाई कोरोनाको भयबाट मुक्त गराउनु पर्ने बताउनुभयो। सांसदहरू महेन्द्र राय यादव, राजेन्द्र प्रसाद लिङदेन, दुर्गा पौडेल, प्रेम सुवाल लगायतले प्रधानमन्त्री देउवालाई बधाई दिनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको 57 वार्षिक प्रतिवेदन 2077 पेश गर्नुभएको छ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2078 पेश गर्नुभयो। अर्को बैठक साउन 12 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगको वार्षिक प्रतिवेदन 2076-77 पेश भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय मानवाधिकार आयोगको वार्षिक प्रतिवेदन 2076-77 पेश गर्नुभएको हो। त्यसअघि बैठकको विशेष समयमा सांसदहरूले विगतका कमी कमजोरी सुधार गर्दै सबै नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 12 गते दिउँसो 1 बजे बस्नेछ। नेपाली कंग्रेसको पदाधिकारी बैठकमा पार्टीको आगामी 14 महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने बारे छलफल भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानील कण्ठमा आज बसेको पदाधिकारी बैठकमा महाधिवेशनको मिति नजिकै गरेको सन्दर्भमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी तल्ला कमिटीहरूका निर्वाचन मिति भने केही साता पर सार्ने विषयमा छलफल भएको पार्टीका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथिको छलफलपछि भोलि बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उहाँले बताउनुभयो। भदौको दोस्रो सातादेखि काठमाण्डौमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कंग्रेसमा क्रियाशील सदस्यहरूको विवादले महाधिवेशन सम्पन्न हुनेमा अझै अन्योल देखिएको छ। कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुकमा एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। 43 पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रद्वारा आज काठमाण्डौमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो कार्यक्रममा सहभागी नेताले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड़ दिनुभएको हो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीबीच एकता भए मात्र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिने धारणा राख्नुभयो। वरिष्ठ नेता नेपालले लोकतन्त्र, सुशासन, विकास निर्माण, जनताका पीर मर्कामा सबै कम्युनिष्ट पार्टीबीच मिलेर जान सकिने अवस्था रहेको बताउनुभयो। सिंगो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन नसके पनि कार्यगत एकता गरौं भन्नुहुँदै वरिष्ठ नेता नेपालले एकता नभए पनि जनता र राष्ट्रका साझा विषयमा एकताबद्ध भएर मिलेर जान सकिने बताउनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले कम्युनिष्ट पार्टीबीच एकता गर्न नसके पनि कार्यगत एकता गर्नुपर्ने बताउनुभयो। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विचार र सिद्धान्त भन्दा व्यक्तिगत कारणले कम्युनिष्ट बीच बेमेल भएको बताउनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कम्युनिष्ट प्रति विश्वास गरे पनि कम्युनिष्टले त्यसलाई सही सदुपयोग गर्न नसकेको बताउनुभयो। कार्यक्रममा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी साक्यले कम्युनिष्ट आन्दोलनका कमी कमजोरी बारे छलफल गर्नुपर्ने बताउनुभयो। नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्टभित्र रहेका समस्याबारे छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एक ठिक्का बनाउन सकिने धारणा राख्नुभयो। नेकपा एमालेका उपाध्यक्ष डाक्टर भीमबहादुर रावलले प्रतिनिधि सभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ। संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले डाक्टर रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभएको राजीनामा फिर्ता लिनुभएको जानकारी दिनुभयो। गत असार 28 गतेको सर्वोच्च अदालतबाट पुनस्थापित प्रतिनिधि सभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन 3 गते एमाले भित्रको आन्तरिक विवादका कारण डाक्टर रावलले राजीनामा दिनुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। नेपालमा आज थप 2,977 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 13,698 नमूनाको पीसीआर परीक्षण गर्दा 1,982 जना र 3,610 नमूनाको एन्टिजेन परीक्षण गर्दा 995 जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 7,30,146 पुगेको छ। यस्तै आज थप 18 जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या 9,679 पुगेको छ। आज 1,678 जना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर 94.5% रहेको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज 6 जना प्रदेश सभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूमा नेपाली कंग्रेसका तर्फबाट मणिभद्र शर्मा कणेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दु कुमार थापाले कानून, संचार तथा प्रदेशसभा मामिला र मेघलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रका रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भू संरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख सीता कुमारी पौडेलले मुख्यमन्त्री नेपालीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराउनुभयो। बहुमूल्य जड़ीबुटीको रूपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरू गरिएको छ। बिना झन्झट यसबाट मनग्य आमदानी गर्न सकिने भएका कारण किसानहरू पछिल्लो समय यस खेतीतर्फ आकर्षित भएका हुन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
उच्च पहाड़ी भेगमा हुने बहुमूल्य जड़ीबुटीको रूपमा लिइने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरू गरिएको छ। जिल्लाको जलजला गाउँपालिकाको सालिजा र बनाउमा यस वर्षदेखि व्यावसायिक रूपमा सतुवाको खेती थालिएको हो। सतुवाबाट मनग्गी आमदानी गर्ने उद्देश्यले 50 भन्दा बढी कृषकले सतुवा खेती शुरू गरेको र यसलाई व्यवस्थित गर्नतर्फ लागेको वार्ड नम्बर 9 का अध्यक्ष गहुबहादुर पुनले बताउनुभयो।
8-10 वर्ष भइसक्यो चाहिँ यहाँ खेती गर्नको। अब त्यो एउटा बुटा भइसकेपछि त 8-10 वर्ष भएपछि त आफै फल्छ अनि झर्छ अनि आफै बन्छ कि यो त लाग्छ कि बेच्नमा 10-12 वर्ष लाग्छ। फल हुँदैछ नि त अहिले बेच्दैन बेच्दैनन् कि।
अहिले बजारमा हरियो सतुवा प्रति किलो 6,000 देखि सुकेको 15,000 रुपियाँ सम्ममा बिक्री गर्न सकिने व्यवसायीहरूको भनाइ छ। यसको प्रशोधन गर्ने मेसिन, तालिम र अनुदानका कार्यक्रम वार्ड एवं गाउँपालिकाले ल्याइदिएमा थप यो खेती गर्न प्रेरणा मिल्ने बताउँछन् व्यवसायी राम बहादुर फोन।
मजाले गरिन्थ्यो नि, केही अनुदान आउने यताको कार्यक्रमको केही थाहै हुन्न। कार्यक्रम नआएर हो कि हामीले थाहा नपाएर हो। कार्यक्रमहरू आउने अझ हौसला दिने यताउति हुनुहुन्छ भन्नुदेखि त अब माथिको बेलमा त चाहिँ सम्भावना छ नि।
बस्ती भन्दा माथि रहेको हम्पालको जंगलबाट बिरुवा खोजेर तथा केहीले अन्यत्रबाट बिउ किनेर खेती सुरु गरेका छन्। 1,800 देखि 3,000 मिटरसम्मको उचाइमा खेती गर्न सकिने सतुवा भारत र चीन निकासी हुँदै आएको डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशव पुडा सैनीले बताउनुभयो।
भारत चाइना लैजाने भएर मार्केट चाहिँ एकदमै यसको फ्लक्चुएसन छ। यो औषधि बन्न जाने अब जस्तै विशेष गरेर यो हाई ब्लड प्रेसर अनि श्वासको शासनको अनि मृगौला सम्बन्धी होइन जुगा किराहरू शक्तिवर्धक टोनिकको रूपमा पनि यसको चाहिँ गानोहरू खाने गरिन्छ। गाई बस्तुलाई आउँ पर्दा पखाला लाग्दा पनि यसको त्यो गानो खुवाउने गरे हाम्रो गाउँघरमा।
उत्तरी पर्वतका सालिजा, लेखफाँट, बाँसखर्क, बनाऊ, भोकाताङले, क्याङ, चित्रे, रामजा लगायतका क्षेत्रमा यसको सफल खेती गर्न सकिने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
भोलिदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन्। परीक्षालाई मध्यनजर गरेर यात्रा सहजीकरण गर्न गाड़ी चल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्लाधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो। यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अप्नाएर मात्र गाड़ी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ। साथै यात्रा गर्ने यात्रुले अनिवार्य रूपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ को अनुरोध छ। नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग 74,09,500 रूपियाँ ठगी गर्ने 3 व्यक्तिलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका 24 वर्षीय विकास भनेर चिनिने विनोद भूषाल, कास्कीका 31 वर्षीय पुकार गुरूङ र कास्कीका 30 वर्षीय प्रकाश गुरूङलाई बिहिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महत्वका अनुसार पक्राउ परेकाले पीड़ितलाई अमेरिकन राजदूतावास काठमाण्डौको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको छ। नेपाल भारत सीमा नाका भएर बग्ने मोहना नदीमा पुल निर्माण नहुँदा कैलाली स्थित कैलाली गाउँपालिकाका हौसलपुरवासीहरू समस्यामा परेका छन्। मोहना नदी पारी 28 घर परिवार बस्दै आएका हौसलपुरवासीहरू पुल नहुँदा शिक्षा, स्वास्थ्य, उपचार, खाद्य सुरक्षा लगायतका सेवा सुविधा पाउनबाट समेत वञ्चित हुनु परेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नेपाल भारत सीमा नाका भएर बग्ने मोहना नदीमा पुल निर्माण नहुँदा कैलाली स्थित कैलाली गाउँपालिका साथ हौसलपुरवासीहरू निकै समस्यामा परेका छन्। मोहना नदी पारी बस्दै आएका हौसलपुरवासीहरू शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा लगायतका सेवा सुविधा पाउनबाट समेत वञ्चित भएका छन्। मोहना नदीमा पुल नहुँदा आवत जावत गर्न निकै समस्या भएको र औषधि उपचारका लागि समेत भारतीय बजारसम्म जानुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
अब हमरे यहाँ जीठी तो यहाँ इंडिया के बॉर्डर पर तो हुई अब वहाँ जाए जी तो वहाँ मोहना नदी गैस ले हुई कहाँ जाए हमरे इतना समस्या बा हमारी
बिरामी परिगल तक साधन हमरे करके जी थी लखीमपुर इलाज करवाई ऐसी समस्या हमारे पास।
पंचायत काल देखी थारू समुदाय को बसवास रहेको हौसलपुर में अहिले पनि विद्यालय, स्वास्थ्य चौकी लगायत का आधारभूत सेवा प्रवाह करने सरकारी निकाय को उपस्थिति छैन। त्यसैले हौसलपुर वासीहरू नेपाली भएर पनि अझैसम्म किनमेल औषधि उपचार, रोजगारी, शिक्षा हासिल गर्न भारतीय बजारमा निर्भर छन्। गाउँमा विद्यालय नहुँदा भारतीय स्कूलमा पढ्नु पर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। पछिल्लो समय हौसलपुर बस्तीमा बिजुली विस्तार गर्नेदेखि विद्यालय सञ्चालनको तयारी थालेको कैलारी गाउँपालिकाले मोहना नदीमा पुल बनाउन डीपीआर तयार गरी आवश्यक प्रक्रिया अघि बढेको जनाएको छ। गाउँपालिका अध्यक्ष लाजुराम चौधरी,
गाउँपालिकाबाट त्यति धेरै लगानी गर्न नसक्ने अवस्था भएको हुनाले बजेटका योजनाहरू चाहिँ हामीले संघीय सरकारसँग माग गर्यौं र संघीय सरकारले अहिले त्यसमा चाहिँ डीपीआर गरेर लगिसकेको छ।
सीमा क्षेत्रको रक्षक बस्तीका रूपमा लिइने हौसलपुरवासीलाई जग्गाको स्वामित्व प्रदान गर्दै राज्यको मूल प्रवाहीकरणमा जोड्न आवश्यक देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढ़ी।
अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी चिनफिङले स्वशासित क्षेत्र तिब्बतको भ्रमण गर्नुभएको छ। राष्ट्रपति सी 3 दशकपछि चिनिया स्वशासित क्षेत्र भ्रमण गर्नुहुने पहिलो उच्च नेता हुनुभएको छ। यसअघि तत्कालीन राष्ट्रपति च्याङ चमिनले सन् 1990 तिब्बतको भ्रमण गर्नुभएको थियो। उपराष्ट्रपतिको रूपमा 10 वर्ष अघि पनि तिब्बतको भ्रमण गर्नुभएका सीले पछिल्लो भ्रमणमा पोताला दरबार लगायत महत्वपूर्ण स्थलहरूको भ्रमण गर्नुभएको चिनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रपति सीको भ्रमण गत बुधबार नै सम्पन्न भए पनि आज मात्रै सार्वजनिक गरिएको हो। इक्वेडरका 2 ठूला कारागारमा भएको दंगामा 22 जना कैदीको मृत्यु हुनका साथै कैयौं प्रहरीहरू घाइते भएका छन्। दक्षिणी गायस प्रान्त र कोटोपासी प्रान्तका जेलमा भएका ती दंगा नियन्त्रण गर्न सरकारले विशेष तालिम प्राप्त प्रहरीहरूको टोली खटाएको थियो। राष्ट्रपति गिर्लेमो लासोले माफियाहरूले यो सरकारलाई पहिलेका सरकार जस्तै ठानेर भूल गरेको भन्दै आफ्नो सरकारले यस्ता हिंसालाई कड़ाईका साथ नियन्त्रण गर्ने बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्वीर सार्वजनिक गर्ने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनसँग अर्थ मन्त्रालयमा शुक्रबार भएको छलफलमा मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्ने गरी सरकार अग्रसर रहेको बताउनुभयो। मन्त्री शर्माले संसदमा पेश भएको बजेट अध्यादेशको टुङ्गो लागेपछि थप कसरी अगाडि बढ्ने भन्ने बारे निष्कर्षमा पुगिने जानकारी दिनुभयो। मन्त्री शर्माले पूँजीगत खर्च हुन नसक्नुका पछाडि विभिन्न कारणहरू नगरहरू रहे पनि सार्वजनिक खरिदमा रहेको समस्या, ठेक्का प्रणालीमा रहेको जटिलता, निर्माण व्यवसायीको इमान्दार प्रयत्नको अभाव तथा सबै स्थानमा प्रक्रिया मात्रै पुर्याउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताउनुभयो। सो अवसरमा सेजनका पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष भीम गौतम लगायतले अर्थतन्त्रको सुधारका लागि चाल्नुपर्ने कदम बारे विभिन्न सुझावहरू दिनुभएको थियो। सरकारले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी लिमिटेडको रूपमा सञ्चालन गर्ने अवधारणा अघि बढ़ाएको छ। नेपाल एयरलाइन्सलाई घाटाबाट बचाउन सरकारले कम्पनी लिमिटेडमा परिवर्तन गरी अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको हो। राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा नेपाल एयरलाइन्सलाई कम्तीमा 51% शेयर स्वामित्व सरकारको हुने गरी कम्पनी लिमिटेडको रूपमा विकास गर्ने अवधारणा अघि सारेको अर्थ मन्त्रालयले जनाएको छ। एयरलाइन्सको पुनर्संरचना गरी कम्पनी लिमिटेडमा लैजाने चालू आर्थिक वर्षको बजेटको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले नेपाल एयरलाइन्सको उच्च व्यवस्थापनसँग छलफल गरेर गत जेठ 28 गते एयरलाइन्सलाई विभिन्न 3 बुँदे निर्देशन दिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले निगमको संगठन पुनर्संरचना गरी र निगमको शेयर संरचना परिवर्तन गरी वृद्धि गर्ने नीतिगत व्यवस्था बमोजिम आवश्यक अवधारणा पत्र सहित कार्यान्वयन कार्ययोजना बनाई असार 15 गते भित्र अर्थ मन्त्रालयमा पेश गर्न निर्देशन दिएको थियो। कम्पनी मोडेलमा रूपान्तरण गर्न यथाशीघ्र ड्यू डेलिजेन्स अडिट गर्न समेत मन्त्रालयले एयरलाइन्सलाई भनेको थियो। त्यसै गरी निगमको पुनर्संरचना गर्नका लागि प्रबन्ध पत्र तथा नियमावलीको मसौदा तयार गरी लिमिटेड कम्पनीमा रूपान्तरण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत असार 15 गते भित्र अर्थ मन्त्रालयमा पेश गर्न भनिएको छ। मेवाखोला जलविद्युत आयोजनामा सिटिजन बैंकको अगुवाईमा 7 बैंकले लगानी गर्ने भएका छन्। हाइड्रोपावर कम्पनी र बैंकहरू बीच बिहिबार वित्तीय व्यवस्थापनका लागि सवित्तीयकरण सम्झौता भएको हो। ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकामा निर्माण हुने युनाइटेड मेवाखोला हाइड्रोपावर प्रणाली प्रवर्तक रहेको 50 MW क्षमताको मेवाखोला जलविद्युत आयोजनामा सिटिजन बैंकको अगुवाईमा कुमारी बैंक लगायतका बैंकले 77 अर्ब रूपियाँ, 675 करोड आवधि कर्जा र 25 करोड चालू पूँजी कर्जा ऋण लगानी गर्ने भएका हुन्।
अब खेल समाचार अजय बमबाट।
विश्व खेलकुदको कुम्भ मेला 32 संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा शुरू भएको छ। गत वर्ष नै हुनुपर्ने ओलम्पिक विश्वव्यापी बनेको कोरोना भाइरस COVID-19 कारण 1 वर्ष पछि सारिएको थियो। यसपटक विश्व नै कोविडसँग जुधिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान सरकार, जापान ओलम्पिक कमिटीले बन्द रंगशालामै ओलम्पिक गर्ने निर्णय गरेको हो। टोकियो ओलम्पिक बन्द रंगशालामा हुनेछ। ओलम्पिकका लागि खेलाड़ी तथा अफिसियलहरूलाई अनिवार्य कोविडको प्रोटोकल लगाइएको छ। खेलाड़ी तथा अफिसियल खेल हुने स्थल र ओलम्पिक भिलेजमा मात्रै रहनुपर्नेछ। टोकियो ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार भए पनि सामूहिक खेल फुटबल लगायतका खेलहरू 21 जुलाईदेखि नै शुरू भइसकेको छ। आयोजक जापानले उद्घाटन समारोहलाई सामान्य रूपमा नै अघि बढ़ाउने निर्णय गरिसकेको थियो। यसपटकको टोकियो ओलम्पिकमा विश्वका 204 भन्दा बढ़ी राष्ट्रका 11,200 भन्दा बढ़ी खेलाड़ी सहभागिता जनाउँदैछन्। 33 खेलमा 339 स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट 4 खेलमा 5 खेलाड़ीले टोकियो ओलम्पिकमा सहभागिता जनाउँदैछन्। नेपालबाट पौडीमा गौरीका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछन्। गौरीकाले महिला 100 मिटर फ्री स्टाइलमा तथा एलेक्सले पुरूष 100 मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। सोनियाले 48 केजी मुनि खेल्नेछिन्। कल्पनाले 10 मिटर एयर राइफल्समा तथा सरस्वतीले 100 मिटर दौड़मा नेपालको चुनौती पेश गर्नेछिन्। युनिभर्सियालिटी फ्ले अन्तर्गत पौडीबाट गौरीका सिंह र एलेक्स शाह तथा एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले शनिबार 2 खेलमा प्रतिस्पर्धा गर्नेछ। जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेश गर्नेछन्। ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदक भन्दा पनि आफ्नो प्रदर्शन सुधार गर्नु नै हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदलिरही, केही स्थानमा हल्कादेखि मध्यम तथा आज राति प्रदेश नम्बर 1 र भोलि बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम तापक्रम 33.4 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 21.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस र दिपालको अधिकतम 37 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आफूलाई विश्वासको मत दिने सांसदहरूलाई धन्यवाद ज्ञापन, सरकार गठनका बेला गरेको वाचा पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाली कंग्रेसको 14 महाधिवेशनको मिति फरक नपर्ने गरी कार्यतालिका हेरफेर गर्ने बारे पदाधिकारी बैठकमा छलफल। मुलुकमा छरिएर रहेका कम्युनिष्ट पार्टी बीच एकता हुनुपर्नेमा कम्युनिष्ट नेताहरूको जोड़। नेपालमा आज थप 2,977 जनामा कोरोना भाइरस संक्रमणबाट थप 18 जनाको मृत्यु, 1,678 जना संक्रमण मुक्त। चीनिया राष्ट्रपति सी चिनफिङद्वारा स्वशासित क्षेत्र तिब्बतको भ्रमण र 32 ग्रीष्मकालीन ओलम्पिक खेल जापानमा शुरू। हवस् त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।